नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2081 साल जेठ 19 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष नवमी तिथि, तदनुसार जून महिनाको 1 तारीक सन् 2024, नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। बजेट कार्यान्वयनमा लाग्न निर्देशन शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट विगतका वर्षको तुलनामा राम्रो भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको शुक्रबार बसेको बैठकमा उहाँले समाजवाद उन्मुख बजेट आएकाले प्रतिरक्षा गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। सबै सांसदका योजना र कार्यक्रम बजेटमा समेटिएकाले बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको बैठकमा सहभागी सांसद पूर्ण बहादुर घरतीले जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेटका बारेमा संसदमा कसरी छलफल गर्ने, कसरी बजेटको प्रतिरक्षा गर्ने र प्रभावकारी कार्यान्वयनमा लाने भन्ने बारे छलफल भयो प्रधानमन्त्रीको भनाई उल्लेख गर्दै सांसद घरतीले भन्नुभयो। प्रधानमन्त्रीले समाजवादको आधार निर्माण गर्ने गरी बजेट आएको उल्लेख गरेको सांसद नारायणी शर्माले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, विगतमा आफै प्रधानमन्त्री हुँदा समेत फरक दलबाट प्रतिनिधित्व गरेका मन्त्रीकै कारण पुँजीवाद उन्मुख बजेट आयो, समाजवादी खालको बजेट ल्याउन सकेनौ। अहिले प्रधानमन्त्री, मन्त्री र योजना आयोगको नेतृत्व एउटै विचारको हुँदा समाजवाद उन्मुख बजेट आएको छ, बजेट कार्यान्वयनमा लाग्न निर्देशन शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा राजनैतिक समस्याको समाधान संवादबाटै शीर्षकमा पनि खबर छापेको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनैतिक समस्या समाधान गर्नका लागि राजनैतिक नेतृत्वबीच छलफल र सहकार्य गरी अघि बढ़नुपर्ने बताउनु भएको छ। गोर्खापत्र संस्थानमा आयोजित ऐतिहासिक फोटो प्रदर्शनी शुक्रबार अवलोकन गर्नुहुँदै अध्यक्ष नेपालले समझदारी र आपसी छलफलका आधारमा सहकार्यको वातावरण बन्ने प्रष्ट पार्नु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल पछि गोर्खापत्र पुग्नुभएका अध्यक्ष नेपालले तीन शीर्ष नेताबीचको छलफल सकारात्मक भएको बताउनुभयो। उहाँले भन्नुभयो, तीन दलका शीर्ष नेताबीचको बैठकमा पनि मैले समझदारी, संवाद र सहकार्यको कुरा राखेको छु। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच समसामयिक राजनैतिक सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार सम्पन्न बैठकमा पछिल्लो राजनैतिक घटनाक्रम, सत्ता सञ्चालन, बजेट सहित विभिन्न विषयमा छलफल भएको हो, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेमा आबद्ध महिलाहरूले चुनावी गठबन्धनबाट महिला अधिकारमा अंकुश लागेको निष्कर्ष निकालेका छन्। चुनावी गठबन्धनका नाममा कानूनी छिद्रको दुरूपयोग गर्दै महिलाका लागि निर्धारण गरिएको प्रतिनिधित्व समेत घटाउने काम भएको निष्कर्ष उनीहरूले निकालेका हुन्। चुनावी गठबन्धन नगरी सबै तह र पदमा समानुपातिक उम्मेद्वारीका आधारमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानको सुनिश्चितता गर्न सबै दलसँग उनीहरूले आग्रह गरेका चुनावी गठबन्धनका नाममा कानूनी छिद्रको दुरूपयोग गर्दै महिलाका लागि निर्धारण गरिएको प्रतिनिधित्व समेत घटाउने काम भएको छ। यस किसिमका छिद्रहरू समेत हटाउँदै अब बन्ने प्रक्रियामा रहेको निर्वाचन सम्बन्धी कानूनमा संविधानको धारा 38 मर्म अनुसार सबै तह र पदमा समानुपातिक उम्मेद्वारीका आधारमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानको सुनिश्चित गरिनुपर्छ। दुई दिने राष्ट्रिय महिला भेलाले 21 बुधे प्रस्ताव पारित गर्दै अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। 2074 सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो। त्यसैता राजनीतिक दलहरूले कुनै न कुनै रूपमा चुनावी गठबन्धन गर्दै आएका छन्। ती चुनाव गठबन्धनका कारण जनप्रतिनिधिका रूपमा महिला सहभागिता, उम्मेद्वारी र प्रतिनिधित्व घटेको एमालेमा आबद्ध महिलाहरूले निष्कर्ष निकालेका हुन्। चुनावी गठबन्धनले महिला अधिकारमा अंकुश, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार संचालनमा कुनै समस्या नरहेको बताउनु भएको छ। संचार मन्त्रालयमा शुक्रबार मन्त्री परिषदका निर्णय सार्वजनिक गर्नुहुँदै वहाँले सरकारले भर्खरै विश्वासको मत प्राप्त गरेकाले सत्ता समीकरणका सन्दर्भमा कुनै आशंका गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको हो। संचार मन्त्री शर्माले सत्ता साझेदार र प्रतिपक्षी दलका नेताबीचको भेटघाटलाई अन्यथा लिन नहुने प्रश्न पार्नुभयो। वहाँले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक बनाएर सड़कमा खटाएको विषयमा गृह मन्त्रालयसँग समन्वय गरेर मात्रै यो विषय प्रष्ट पार्ने बताउनुभयो। मन्त्री परिषद बैठकले राष्ट्रिय आयोगका सदस्य डाक्टर अरनिको कुमार पाण्डेको जर्मनीमा हुने संयुक्त राष्ट्रसंघीय क्लाइमेट कन्फरेन्स जेठ 21 25 गतेसम्मको भ्रमण स्वीकृति प्रदान गरेको छ। सरकारले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहको जेठ 20 22 गतेसम्म सिंगापुरमा आयोजना हुने नवौं ओल्ड सिटीज समिटमा भाग लिन जान स्वीकृति दिएको छ। मन्त्री शर्माका अनुसार महान्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेल, सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा, कानून न्याय तथा संसदीय मामला मन्त्रालयका सचिव फडिन्द्र गौतम, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाललाई जेठ 19 24 गतेसम्म कोलम्बियामा हुने कार्यक्रममा जान स्वीकृति दिएको छ। महालेखा परीक्षक कार्यालयका महालेखा परीक्षक तोयम रायालाई एसियाली विकास बैंकको जेठ 21 र 22 गते आयोजना हुने कार्यक्रममा जान पनि स्वीकृति प्रदान गरिएको छ। सरकार संचालनमा समस्या छैन संचार मन्त्री शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। देशभर थप 27 सुरुङ मार्ग र 4 सिंचाई सुरुङ निर्माणको योजना शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा मुख्य खबर छापेको छ। देशको राजनीति कहिलेकाहीँ निराशा जगाउने गरी अँध्यारो सुरुङमा फस्ने गरे पनि पूर्वाधारतर्फ भने एकपछि अर्को उज्याला सुरुङ मार्ग बन्दैछन्। अहिले देशभर 5 सुरुङ मार्ग र 2 सिंचाई सुरुङ निर्माणको चरणमा छन्। थप 27 सुरुङ मार्ग र 4 सिंचाई सुरुङ बनाउने सरकारको योजना छ। यद्यपि महत्वाकांक्षा सुरुङ मार्ग निर्माणका लागि स्रोत जुटाउन चुनौतीपूर्ण छ। सड़क र सिंचाई तर्फका नयाँ सुरुङ निर्माणका लागि लगानीको पर्खाई, अध्ययन तथा अवधारणा विकास लगायतका काम अन्तिम तयारीको चरणमा रहेको सम्बन्धित निकायहरूको भनाई छ। आगामी आर्थिक वर्ष 2081-82 को बजेटमा 4 सिंचाई आयोजना अन्तर्गतका सुरुङको अध्ययन तथा कार्यान्वयन प्रक्रिया अघि बढ़ाउने उल्लेख छ। नौमुरे बहुदेशीय आयोजना कालीगण्डकी तिनाउ, सुनकोशी कमला तावा र तमोर चिस्याङ लगायतका सिंचाई सुरुङ परियोजनाको सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयन गरिने बजेटमा उल्लेख छ। आगामी आर्थिक वर्षको बजेटमा नयाँ सुरुङ मार्ग भने समावेश छैनन्। विभागले अध्ययन गरेका, अध्ययनका चरणमा रहेका र योजनामा रहेको सुरुङ मार्ग परियोजनाको निर्माण शुरू गर्ने भनेर घोषणा गरिएको छैन। यद्यपि सुरुङ मार्ग विकास कार्यक्रममा 81.86 करोड़ रूपियाँ विनियोजन गरिएको छ। त्यसमा 81.14 करोड़ रूपियाँ ऋणबाट जुटाउने बजेटको रातो किताबमा उल्लेख छ। देशभर थप 27 सुरुङ मार्ग र 4 सिंचाई सुरुङ निर्माणको योजना नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। त्रिविध जग्गा खोज्न 5 सदस्यीय समिति गठन शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। अतिक्रमणको श्रृंखला नरोकिएपछि सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाको विभिन्न स्थानमा रहेको जग्गा खोजी गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो। ललिता निवास जग्गा प्रकरणबारे पनि त्रिताल नेतृत्वको समितिले नै अध्ययन गरेको थियो। समिति पूर्व सहसचिवद्वय महेन्द्र कुमार थापा र जानकी वल्लभ अधिकारी सदस्य हुनुहुन्छ। त्यस्तै प्राध्यापक डाक्टर प्रेमसागर थापा त्रिविज्ञ सदस्य र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहनु भएको छ। समितिको म्याद भने तोकिएको छैन। त्रिवि जग्गा खोज्न 5 सदस्यीय समिति गठन गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। अपरेशनको पालो कुराउने अस्पतालको अध्ययन गर्न समिति गठन नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था र अस्पतालमा हुने लापरवाही लगायतका विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयले अतिरिक्त सचिव डाक्टर दिपेन्द्र रमण सिंहको संयोजकत्वमा शुक्रबार 3 सदस्यीय अध्ययन समिति गठन गरेको हो। समितिको सदस्यमा मन्त्रालयका संघीय अस्पताल हेर्ने मदन कुमार उपाध्याय र सदस्य सचिवमा वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा हुनुहुन्छ। नयाँ पत्रिका दैनिकले यो खबर अग्रपृष्ठमा छापेको छ। सड़कबाट माग्दैमा भिसा पाइन्न, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा यो खबर बनाएको छ। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाको भिसा प्रवेशाज्ञा जसरी पनि दिनै पर्ने माग गर्दै सड़कमा प्रदर्शन गर्न मिल्छ। अन्तर्राष्ट्रिय कानूनका विज्ञ भन्छन् सार्वभौम सत्ता सम्पन्न कुनै पनि राष्ट्रले अन्य मुलुकको नागरिकलाई भिसा दिने नदिने निर्णय सम्बन्धित राष्ट्रमा निहित अधिकार हो। भिसा दिने माग गर्ने प्रवृत्तिलाई भीड़तन्त्रको संज्ञा दिनुहुन्छ। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव सरकार कमजोर भएको र प्रणाली सिस्टम पनि प्रभावकारी नहुँदा अराजक व्यक्तिहरू सड़कमा देखा पर्छन्। सांसद यादव भन्नुहुन्छ अहिले नेपाली समाज अराजकतातर्फ अघि बढ़दै गएको उदाहरण हो। भिसाको माग गर्दै सड़कमा प्रदर्शनमा उत्रिनु, सामाजिक सञ्जालमा पनि जे मन लाग्यो त्यही लेख्ने तथा प्रतिक्रिया व्यक्त गर्ने प्रवृत्तिहरू देखिएको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व न्यायाधीश बलराम केसीका अनुसार भिसाको माग गर्दै प्रदर्शन वा नाराबाजी गर्नु ठिक होइन। कुनै पनि मुलुकका नागरिकलाई भिसा दिने नदिने भन्ने निर्णय गर्ने अधिकार सार्वभौम सत्ता सम्पन्न मुलुकलाई छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश केसी भन्नुहुन्छ सार्वभौम मुलुकले जो कसैलाई भिसा दिएन भन्दैमा विरोध वा प्रदर्शन गर्न मिल्दैन। T20 विश्वकप खेल्न जान सन्दीप भिसा दिन माग गर्दै उहाँका समर्थकहरू बुधबार माइती घरमा भेला भए। त्यस्तै अन्य समर्थकहरूले नयाँ बानेश्वर र महाराजगंजमा प्रदर्शन गरे, जुन प्रदर्शनमा सांसद ज्ञानेन्द्र शाही समेत हुनुहुन्थ्यो। सामाजिक सञ्जालमा यसका माग तीव्र भए। अमेरिका र अमेरिकी दूतावासमाथि टिप्पणी गर्ने उत्तिकै रहे। यस्ता क्रियाकलापलाई सस्तो लोकप्रियताको संज्ञा दिनुहुन्छ। पूर्व न्यायाधीश केसी भिएना अभिसन्धि अनुसार निर्णय गर्न सम्बन्धित दूतावास सार्वभौम हुन्छ। पठाइएको मुलुकको कानून लागू हुँदैन। सड़क प्रदर्शनबाट भिसा दिन दवाब दिनु हुँदैन। सड़कबाट माग्दैमा भिसा पाइन्न, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा यो खबर छापेको हो। ১৮% बालबालिका सुर्तीजन्य पदार्थको लतमा सर्वेक्षण शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। यो या त्यो रूपमा उत्पादन गर्ने सुर्तीजन्य पदार्थको लतबाट बालबालिकालाई जोगाउन नसके परिणाम भयावह हुने सक्ने चेतावनी विज्ञले दिएका छन्। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शुक्रबार यस्तो चेतावनी दिएका हुन्। स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका अनुसार सुर्तीजन्य पदार्थको उत्पादन र प्रयोग दुवैमा बालबालिकाको संख्या बढ़िरहेको तथ्याङ्क पाइएको छ। अहिले चुरोट छोड्ने नाममा ई सिगरेट भेप र हुक्का प्रयोगमा बालबालिका र किशोर किशोरी लागेको केन्द्रका सूचना अधिकारी डाक्टर भक्त बहादुर केसीले बताउनुभयो। ग्लोबल युथ टेस्ट सर्वेक्षण अनुसार सन् 2022 विश्वमा सुर्तीजन्य पदार्थ सेवनकर्ताले 13-15 वर्ष उमेर समूहका बाल बालिका 3,70,00,000 छन्। नेपालमा सन् 2013 गरिएको ग्लोबल युथ टेस्ट सर्वेक्षण अनुसार 13-15 वर्ष उमेर समूहका कुल बाल बालिका मध्ये 18% कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। यो संख्या अहिले बढ़ेको हुन सक्छ। सन् 2013 यता नेपालमा यस विषयमा बाल बालिकालाई मात्र लक्षित गरेर सर्वेक्षण भएको छैन। नागरिक दैनिकले खबर छापेको छ। अधिकतम तापक्रम 43 डिग्री तर गरीबलाई के को गर्मी, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। अत्यधिक गर्मी बढ़ेसँगै तराईका जिल्लाहरूमा लू चलिरहेको छ। शुक्रबार मात्रै बाँकेको नेपालगंज, कैलालीको धनगढ़ी, डोटीको दिपाल र सुर्खेतको वीरेन्द्रनगरमा तापक्रम 40 डिग्री सेल्सियस नाग्यो। गर्मीकै कारण कैयन जिल्लामा विद्यालय बन्द गरिएको छ। अत्यावश्यक पर्दा बाहेक दिउँसो घर बाहिर निस्कन सक्ने अवस्था छैन। बजार क्षेत्र सुनसान देखिन्छन्। काम नगरी हातमुख जोड्न नसक्नेहरू भने चर्को घामको पर्वाह नगरी खलखली पसिना बगाउँदै काममै खटिन बाध्य छन्। तापक्रम 38 डिग्री भन्दा माथि उक्लिरहेका बेला रौतहटको गुजरा नगरपालिका 8 सिमरा भवानीपुरका 35 वर्षीय भिखारी माझी इटा भट्टाको चिम्नी छेउमा बसेर काँचो इटा बनाइरहनु भएको थियो। एक हातले पसिना पुस्दै अर्को हातले मोछेको माटो साँचोमा हाल्दै उहाँले सुनाउनु भयो के गर्नु बाध्यताले गर्दा गर्मी भन्दा काम प्यारो। कान्तिपुर दैनिकले खबर बनाएको छ। टी20 विश्वकप गोर्खापत्र दैनिकले भित्री पृष्ठमा यो खबर छापेको छ। क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज शुरू हुँदैछ। अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा हुने आईसीसी टी20 विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदैछ। त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ, जुन एक महिना नभई निको हुने छाँटकाट छैन। यसपालि आईसीसी टी20 विश्वकपमा 4 टीम बढ़ाएर 20 टीमलाई सहभागी गराएको छ। विश्वका यी 20 उत्कृष्ट क्रिकेट टीमबीच सर्वश्रेष्ठ चयन गर्न 29 दिन लगाएर 55 खेल खेलिनेछ। सहभागी टीमलाई 4 समूहमा विभाजन गरिएको छ। एक समूहमा 5 टीम रहनेछन्। हरेक समूहका शीर्ष 2 टोली सुपर 8मा पुग्नेछन्। सुपर 8मा 2 समूह हुनेछन्। हरेक समूहका शीर्ष 2 टोलीले सेमी फाइनल खेल्नेछन्। त्यसपछि असार 15 गते विश्वकप ट्रफी उचाल्ने टीमको निर्णय हुनेछ। गत वर्ष आईसीसी टी20 विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमी फाइनलमा परम्परागत प्रतिद्वन्दी संयुक्त अरब इमिरेट्स यूएईलाई हराएर नेपाल विश्वकपमा खेल्न योग्य भएको छ। नेपालले दोस्रो पटक टी20 विश्वकपमा खेल्दैछ। 10 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् 2014 बंगलादेशमा भएको टी20 विश्वकप खेलेको थियो। त्यसपछि नेपाल लगातार अन्तिम समयमा प्रत्येक टी20 विश्वकपमा छनौट हुनबाट वञ्चित हुँदै आएको थियो। टी20 विश्वकप गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। बालेनलाई 3 दिनभित्र हाजिर हुन ताकेता शीर्षकमा नागरिक दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। सड़क डिभिजन काठमाण्डुले शुक्रबार काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई केही बुझ्नु परेको छ भन्दै 3 दिनभित्र डिभिजनको कार्यालयमा हाजिर हुन म्याद दिएको छ। 3 दिनभित्र कार्यालयमा हाजिरी हुन नआए कानून बमोजिम थप कार्यवाही गर्ने चेतावनी समेत डिभिजनले दिएको छ। डिभिजनका प्रमुख नारायण दत्त भण्डारीले हस्ताक्षर गरेको चिठी शुक्रबार नै महानगरलाई बुझाइएको डिभिजन स्रोतको भनाइ छ। मेयरलाई कार्यालयमै हाजिरी हुन बोलाउनुको मतलब महानगरका मेयरलाई कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएका रूपमा बुझ्न सकिन्छ। सड़क डिभिजनका एक उच्च कर्मचारीले भने सड़क डिभिजन काठमाण्डुका प्रमुख भण्डारीले डिभिजनको अनुमति बिना फुटपाथ बढ़ाउने नाममा न्यू रोडको सड़क भत्काइएको विषयमा डिभिजनको कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। बालेनलाई तीन दिनभित्र हाजिर हुन ताकेता शीर्षकमा नागरिक दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। र आगलागीमा 31 जनाको मृत्यु 111 घाइते शीर्षकमा पनि नागरिक दैनिकले नै भित्री पृष्ठमा खबर छापेको छ। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको अहिलेसम्म भएका आगलागीका घटनामा 31 जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका 12 जिल्लामा भएका 1323 आगलागीका घटनामा 31 जनाको मृत्यु भएको हो भने 111 जना घाइते भएका छन्। तथ्याङ्क अनुसार 10 महिनाको अवधिमा आगलागीमा 14 महिला 10 पुरूष र 7 बाल बालिकाको मृत्यु भएको छ। सबैभन्दा बढ़ी गुल्मी र बर्दियामा 7-7 जनाको मृत्यु भएको हो। नागरिक दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।